आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Thank you. परमेश्वरको वचन अध्ययन नयाँ पुस्तकबाट देख्न गइरहेका छौं। त्यो नयाँ नियमबाट पाउलद्वारा लेखिएको फिलिपीहरूलाई पत्र। त आज हामी यस पत्रको परिचय भाग मात्र देख्नेछौ। त्योभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। यस सामर्थी अनि जीवित परमेश्वर बुबा, हामी तपाईंलाई धन्यवाद दिन्छौ, स्तुति प्रशंसा गर्दछौ, किनकि तपाईँ यी तमाम हाम्रा स्तुति प्रशंसा महिमाको योग्य प्रभु हुनुहुन्छ। अनि हामीसँग दिने कुरा नै केवल धन्यवाद, स्तुति, प्रशंसा र तपाईँको महिमा गर्नु हो। प्यार प्रभुजी, तपाईँको तमाम आशिषहरूको निम्ति, उपकारको निम्ति, भलाइहरूको निम्ति धन्यवाद दिन चाहन्छौ, जुन तपाईँले हाम्रो व्यक्तिगत जीवनमा, हाम्रो परिवारमा, हाम्रो पेसामा अनि आत्मिक जीवनहरूमा देखाइरहनु भएको छ। हामी चाहन्छौ प्रभु, यसरी नै तपाईँको अनुग्रह हामी हरेकमाथि सदैव भइरहोस्। हामीलाई तमाम समस्या, कष्ट, दुःखहरूबाट जोगाउनुहोस्। आफ्नो शरणमा सधैँ नै हामीलाई छेपाउनुहोस्, ताकि प्रभुजी सधैँ हामी तपाईँको अनुग्रहमा पाइएर हाम्रो जीवनद्वारा तपाईँको महिमा गरिरहेका हौं। यो वचन अध्ययनलाई तपाईँको हातमा राख्छु। आज पनि आफ्नो वचनद्वारा हामी हरेकसँग बातचित गर्नुहोस्। विशेष गरेर आजदेखि हामी नयाँ पुस्तकबाट वचन देख्न गइरहेका छौं। यस पुस्तकबाट पनि हामी सबैलाई आत्मिक रूपमा आशिष दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, मैले शुरूमै भनिहाले कि आज हामी खालि फिलिपीको पत्रको परिचय भाग मात्र देख्नेछौ, अनि अर्को दिनदेखि हामी निरन्तर यस पत्रको अध्ययनमा प्रवेश गर्नेछौ। मित्र, फिलिपीहरूलाई लेखिएको पाउलको पत्रलाई एक कैदबाट लेखिएको पत्र यानि प्रिसन इपिस्टल भनेर जानिन्छ। पाउलले चार पत्रहरू लेखेथे जब उनी कैदमा जेलमा थिए। यसकारण हामी तिनीहरूलाई कैदबाट लेखिएका पत्रहरू यानि प्रिजन इपिस्टल्सको रूपमा जान्दछौ। ती चार कैदबाट लेखिएका पत्रहरू हुन् एफिसी, फिलिपी, कलसी र फिलेमोन। फिलिपीहरूलाई लेखिएको पाउलको पत्र फिलिपीको शहरमा हुने युरोपका विश्वासीहरूलाई लेखिएका थिए। फिलिपीका विश्वासीहरू र चर्चसँग पाउलसँग भएको अद्भुत सम्बन्धबाट नै यो पत्र बाहिर निस्किआएथ्यो। वास्तवमा यो फिलिपीको चर्च अरू कुनै चर्च भन्दा पाउलको अति नै निकटतामा, नजदिकीमा थिए। उसको निम्ति तिनीहरूको प्रेम र तिनीहरूको निम्ति उसको प्रेम यो पत्रमा प्रतिबिम्बित गरिएको छ, देखाइएको छ। यसले त्यो स्तरमा ख्रिस्टियन अनुभवसँग व्यवहार गर्दछ जुनमा हरेक विश्वासीहरू जीवनयापन गरिरहेको हुनुपर्छ, जीरहेको हुनुपर्छ। अनि यो त्यो स्तर होइन जुनमा हामी सबैजना छौं, तर हामी यहाँ नै भएको प्रभु चाहनुहुन्छ। पाउलले फिलिपीमा आफ्नो दोस्रो सुसमाचारीय प्रचार यात्रामा गएथे। तपाईंलाई यो याद छ या छैन कि बर्नबास र उनी यानि पाउल आफ्नो पहिलो सुसमाचारीय प्रचार यात्रामा गलाती प्रदेशमा गएका थिए, जहाँ तिनीहरूले अति नै अद्भुत महान सेविकै गरेथे र तिनीहरूले धेरै सतावट र खेदोहरूको पनि भोग्नु परे तापनि तिनीहरूले त्यहाँ धेरै मण्डलीहरू, कलिसियाहरूको स्थापन गरे। अनि पाउल फेरि आफ्नो दोस्रो सुसमाचारीय प्रचार यात्रामा हुँदा यी मण्डलीहरूसँग भेटघाट गर्न चाहे, जुन उसले र बर्नबासले आफ्नो पहिलो सुसमाचारीय प्रचार यात्राको बेला स्थापन गरेका थिए। पाउलले आफूसँग मर्कुसलाई फेरि लाने इच्छा गरेनन्, तर बर्नबासले आफैसँग उनको भतिजा युहाना मर्कुसलाई पनि लिएर जाने जिद गरे, जो तिनीहरूसँगै पहिलो सुसमाचारीय प्रचार यात्राको आरम्भमा थिए। यो जवान मानिस मर्कुस, तपाईँलाई यादै होला, जब तिनीहरू एसिया माइनरको किनारामा उत्रेथे आफ्नो सुसमाचारीय यात्राको बेलामा, त्यहाँबाट उनी आफ्नो घरमा फर्की आएथे। आगे सुसमाचारीय प्रचार यात्रामा जान चाहेनन्। सायद उसलाई त्यस बेला घर विरही होमसिक लाग्यो होला। पाउल उसलाई दोस्रो पल्ट आफूसँगै लान चाहेनन्। त्यसकारण पाउल र बर्नबास बीच विभाजन फुट भयो। बर्नबासले आफूसँग मर्कुस युहानालाई लिएर अर्को दिशातिर लागे, पाउल चाहिँ सिलासलाई साथमा लिएर गलाती प्रदेशतिर लागे। ती चर्चहरू मण्डलीहरूसँग भेटघाट गर्दै अनि उसले त्यहाँ पहिले आफ्नो पहिलो सुसमाचार्य यात्रा प्रचारको बेलामा स्थापन गरेका मण्डलीहरूसँग भेटघाट गरे, जुन तिनीहरूले पहिलो सुसमाचार प्रचार यात्रामा स्थापित गरेका मण्डलीहरू थिए, कलिसियाहरू थिए। यो यस्तो देखिन्छ कि पाउल त्यस क्षेत्रमा प्रचार प्रसार क्रियाकलापको अझ धेरै गरेर व्यापक गर्न चाहे, विस्तृत गर्न चाहे, किनभने महान जनसंख्या त्यहाँ थियो र अति नै धेरै नै गरेर सभ्य स्थान पनि थियो। वास्तवमा ग्रीक सभ्यता र ग्रीक ज्ञान त्यस विशेष समयमा त्यहाँ केन्द्रित गरिएको थियो। लुका यसको रेकर्डमा भन्छन्, दक्षिणमा एसियातिर जान प्रयास गरेथे, यानि एसिया प्रदेशतिर, जुनको एफिसस चाहिँ एक अगुवाई गर्ने महान महत्वपूर्ण शहर थियो त्यस बेला। तर जब उनी दक्षिणतिर जान प्रयास गरिरहेका थिए, परमेश्वरको आत्माले त्यहाँ जान मना गरिदिनुभयो। अब जबकि उसलाई दक्षिणतिर जान मना गरिएकोले गर्दा पाउलले सोचे उनी उत्तरतिर जानेछन्। आज त्यो स्थान चाहिँ आधुनिक टर्की हो। तर जब प्रेरित 16:7 अनुसार उनीहरू बेथनियामा जाने कोशिश गरे, तर आत्माले उनीहरूलाई त्यहाँ जान पनि अनुमति दिनुभएन। अहिले पाउल दक्षिणमा पनि जान सक्दैनन् र उत्तरतिर पनि जान सक्दैनन्, अनि उनी पूर्वबाट आएका छन्। अब त्यहाँ जानलाई खालि एउटै मात्र दिशा बाँकी रहेको छ, त्यो हो पश्चिम। त्यसकारण पाउल पश्चिममा ट्रोआससम्म गए। त्यो जमिनी सीमा रेखाको बिल्कुल अन्त थियो। त्रोआसदेखि अझ पश्चिम जान उनी जहाजद्वारा जानुपर्ने थियो। त्यसकारण पाउल परमेश्वरबाट निर्देशन र मार्गदर्शन र अगुवाईको प्रतीक्षा गरिरहेका थिए। कहिले कहीँ हामी सोच्दछौ परमेश्वरले हामीलाई तुरन्तै अगुवाई गर्नुपर्छ, तर परमेश्वरले हामीलाई पर्खनलाई भन्नुहुन्छ। यदि तपाईँ आज अन्यलतामा हुनुहुन्छ, ओ म के गरौं, कहाँ म फर्कौं, अमित्र पर्खनुहोस् पर्खनुहोस्। यदि तपाईँ प्रभुसँग वास्तवमा हिँडिरहनु भएको छ भने उहाँले तपाईंलाई उहाँको आफ्नै असल समयमा अगुवाई गर्नुहुनेछ। पावलले त्रोसको शहरमा निरन्तर पर्खिरहन्छन् आज्ञाहरू र निर्देशनहरूको, र उसले आखिरीमा ती कुरा पाउँछन्। उसलाई म्यासिडोनियाको मानिसको दर्शन दिइन्छन्, जुनको प्रेरित 16:9-10 रेकर्ड गरिएको छ। पाउल र उसका साथी सिलास त्यस पानी जहाजमा चढे जुनले तिनीहरूलाई युरोप महादेशमा लग्यो। मित्र, त्यो नै युरोपमा सुसमाचार गएको सर्वप्रथम समय थियो। त्यो भन्दा पहिले धेरै आजका ती सभ्य पश्चिमी देश र मानिसहरू असभ्य अवस्थामा थिए। तिनीहरू परमेश्वर रहित थिए र त्यहाँका मानिसहरूले सुसमाचार सुनेर त्यसको सकारात्मक प्रतिक्रिया दिए, अनि जुनले त्यस मुलुकहरूमा उच्च सभ्यता, समृद्धता र हरेक कुरामा क्रान्ति ल्याइदियो। मित्र, सुसमाचारले अति नै महान काम गर्न सक्छ। त्यसको प्रभाव महान छ, यो इतिहास साक्षी छ। यसले मानिसहरू, जातिहरू, समाजहरू र देशहरूलाई बदलाएको छ, यसमा कुनै सन्देह छैन। यसरी पाउल युरोपमा सुसमाचार लिएर सर्वप्रथम गए, कहाँबाट, तपाईं र म रहेको एसिया महादेशबाट। अनि युरोपमा सबभन्दा पहिले उसले र उसको मित्रहरूले पाइला टेकेको स्थान नै फिलिप्पी थियो। त्यहाँ नै तिनीहरू सबभन्दा पहिले रोकिए। प्रेरित 16:13-15 यसको रेकर्ड हामी देख्छौ। यहाँ भनिएको छ, अनि विश्राम दिनमा हामी शहरबाट निस्की एउटा नदीको किनारमा गयौं, जहाँ प्रार्थना चढ़ाउने चलनै थियो, अनि त्यहाँ भेला भएका स्त्रीहरूसँग हामीले बसेर कुरा गर्यौं। अनि लिडिया नाम गरेकी बैजनी लुगा बिक्री गर्ने थिएटिरा शहरकी परमेश्वरको भक्ति गर्न एउटी स्त्रीले सुनिरहेकी थिइन्। पाउलद्वारा बोलिएका कुराहरूमा ध्यान लगाउन भनी प्रभुले उनको हृदयलाई खोल्नुभयो। अनि जब उनले र उनको घरानाले बप्तिस्मा लिए, तब उनले हामीलाई यसो भन्दै विन्ती गरिन्, तपाईहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठानु भएको छ भने मेरो घरमा आउनुहोस् र रहनुहोस्। अनि उनले हामीलाई करमा पारिन्। देख्नुभयो, पाउलले म्यासिडोनियाको त्यो व्यक्तिलाई भेटाए जो लिडिया नाम गरेकी स्त्री थिइन्, जसले नदीको किनारमा प्रार्थना सभा राख्थिन्। त्यो प्रार्थना सभाले सम्भवत पाउललाई युरोपमा ल्याउने कामसँग गर्नुपर्ने धेरै नै सरोकार थियो। म एउटा यो विचार गर्ने मानिस हुँ कि फिलिपीका धेरै मानिसहरू जसले स्त्रीहरूको एक समूह नदीको किनारमा बसेर प्रार्थना गरेका देख्थे, सम्भवत यो सोचे कि त्यो कति पनि महत्वपूर्ण थिएन। तर मलाई लाग्छ त्यो नै प्रार्थनाले विश्वमा एक नयाँ इतिहासको सृजना गर्यो। त्यो थियो सर्वप्रथम महान प्रभुका जन पाउल र उसका साथीहरूबाट युरोपमा सुसमाचारको कदमको आरम्भ। लिडिया युरोपमा सबभन्दा पहिले ख्रिष्टमा विश्वास गर्ने स्त्री थिइन्। अहिले लिडिया फिलिपी कलिसियाका सदस्य थिइन् जुनको लागि पाउलले यो पत्र लेखे। हामी यो चर्चको अन्य केही सदस्यहरूको पनि केही कुरा जान्दछौ तिनीहरूको बारेमा। त्यहाँ एकजना केटी थिइन् जसलाई दुष्ट आत्माको पकडबाट छुटकारा दिइएका थिए। प्रेरित 16:16-18 पदमा भनिएको छ, अनि यस्तो भयो, जब हामी प्रार्थना गर्न गइरहेका थियौं तब जोखना हेर्ने आत्मा लागेका एउटा केटीले हामीलाई भेटी, जसले जोखना हेरेर आफ्ना मालिकहरूको लागि धेरै कमाई ल्याउने गर्थे। त्यसले पाउल र हामीलाई पछ्याई र यसो भन्दै कराए, यी मानिसहरू सर्वोच्च परमेश्वरका दासहरू हुन् जसले हामीलाई मुक्तिको बाटो बताउँछन्। अनि यो कुरा त्यसले धेरै दिनसम्म गरिरहे। यसकारण पाउल दिक्क भएर पछिल्लोतिर फर्के र त्यस आत्मालाई भने, येशु ख्रिस्टको नाममा म तँलाई आज्ञा गर्छु, त्यसबाट निस्के। अनि त्यो त्यही घडी बाहिर निस्क्यो। अमित्र, यो केटी पनि त्यस फिलिपी कलिसियाको सदस्य थिइन्। साथै फिलिपियन जेलर र उसका परिवार पनि यो कलिसियाका सदस्यहरू थिए। तपाईँलाई यादै होला, पाउल र सिलासलाई त्यस दुष्ट आत्माले ग्रसित केटीको मामलाको छानबिन गरिसकेपछि पाउल र सिलासलाई त्यस केटीको मालिकहरूले जेलमा हालिदिए। कारण तपाईँलाई थाहै छ, जब पाउलले येशु ख्रिष्टको नाममा त्यस केटीबाट दुष्ट आत्मा निकालिदिए, त्यसले गर्दा दुष्ट आत्माद्वारा जोखन हेर्न सकिनन्, असमर्थ भइन्। अब त्यसको कारण के भयो? त्यसको परिणाम यहाँ हेर्नुहोस्, तिनका मालिकहरूलाई धेरै नोक्सान भयो। तिनका मालिकलाई थुप्रै नोक्सान भयो, तिनीहरूको कमाई खत्तम भयो। कारण अब त्यो केटी कति पनि जोखन हेर्न सक्दिनथिन्। दुष्ट आत्माको सहायताद्वारा त्यो केटी जोखन हेर्थिन् र धेरै पैसा आफ्नो मालिकहरूको निम्ति कमाउथिन्। अब त्यो कुरा देखेर मालिकहरू धेरै क्रोधित भए, त्यसकारण तिनीहरूले पाउल र सिलासलाई जेलमा हालिदिए। अनि परमेश्वरले पाउल र सिलासको लागि त्यस्तो अति नै आश्चर्यजनक रीतिमा हस्तक्षेप गर्नुभयो, त्यो जेलर ख्रिस्टलाई जान्न थाहा पाउन सके। प्रेरित 16:30 पदमा अनि 31-34 पदमा भनिएको छ, अनि उनीहरूलाई बाहिर निकाले र भने, हजुरहरू हो, मुक्ति पाउनलाई मैले के गर्नुपर्छ? अनि उनीहरूले भने, प्रभु येशु ख्रिस्टमाथि विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ, तपाईँले र तपाईँको परिवारले। अनि उनीहरूलाई आफ्नो घरभित्र ल्याएपछि तिनले उनीहरूका सामु मिठा मिठा खानेकुरा राखिदिए, अनि आफ्नो सारा परिवार सहित परमेश्वरमा विश्वास गरेर आनन्द मनाए। त्यसकारण हामी देख्छौ कि त्यो फिलिपी जेलको जेलर र तिनका परिवारहरू पनि त्यो फिलिपी मण्डलीको कलिसियाको सदस्यहरू थिए। अनि त्यहाँ निश्चय नै फिलिपी चर्चको अन्य सदस्यहरू पनि थिए जसको बारेमा हामी जान्दैनौ। ती मानिसहरू प्रेरित पाउलको अति नै निकटतामा थिए। तिनीहरूले उसका यात्राहरूमा उसलाई पछ्याए र तिनीहरू पटक पटक उसको सेवा गरे। तर जब पाउल यरुसलेममा गिरफ्तार गरिए, तिनीहरूले 2 वर्षसम्म उसको बारेमा पत्तो नै भएन। तिनीहरूलाई थाहा भएन कि उनी कहाँ थिए। अन्तिममा तिनीहरूले यानी फिलिपीका विश्वासीहरूले सुने कि उनी त रोममा कैदखाना जेलखानामा थिए। यी मानिसहरूको हृदय पावल कहाँ गयो जब तिनीहरूले यो कुरा सुने, र तुरन्तै तिनीहरूले आफ्ना पास्टर इपाफ्रोडिटसलाई केही सौगात र केही उपहार दिएर पावल कहाँ रोममा पठाए जहाँ पावल कैदमा थिए, ताकि ती उपहारहरूले पावलको आवश्यकताको भेट्न सकोस्, पूरा गर्न सकोस्। त्यसरी पावलले त्यो चर्चलाई, त्यो फिलिपीको मण्डलीलाई धन्यवाद दिन र तिनीहरूप्रति उसको प्रेमको व्यक्त गर्न यो फिलिपीको पत्र लेखे। उससँग तिनीहरूलाई सोझ्याउनु पर्ने, सही गर्नुपर्ने, ठिक गर्नुपर्ने कुनै शिक्षाको दिनुपर्ने आवश्यक थिएन, जस्तो कि उसले गलाती विश्वासीहरूलाई लेखेको पत्रमा दिएका थिए। न उसले तिनीहरूको आचरणको नै सही सोझ्याउनु परेको थियो, जस्तो कि उसले कोरन्थियन विश्वासीहरूलाई लेखेको पत्रमा गरेका थिए। त्यस फिलिपीको मण्डलीमा, कलेसियामा खाली सानो एक समस्या थियो, त्यो थियो युडियस र सिन्टिके नाम गरेकी दुई स्त्रीहरू बीच केही मनमुटाव थियो, बस त्यति मात्र। र पावलले आफ्नो पत्रको आखिरी अन्तमा तिनीहरूलाई केही चेतावनीका वचनहरू दिन्छन्। उसले त्यो मामलालाई गम्भीर मामलाको रूपमा व्यवहार गरेको देखिँदैन, अनि त्यो त्यति गम्भीर मामला पनि थिएन। मित्र, फिलिपीका विश्वासीलाई उसको पत्र ख्रिस्टियन अनुभवको सबभन्दा महान पत्र हो। यो नै फिलिपीहरूलाई लेखेको पावलको पत्रको उसको विषय हो। मित्र, अर्को दिनदेखि हामी निरन्तर फिलिपीहरूलाई लेखेको पावलको पत्रको अध्ययन गर्नेछौं।
प्रभु तिमी नै मेरो सहारा बनी आओ,
प्रभु तिमी नै मेरो सहारा बनी आओ।
हामी अधुरो छौं तिमी बिना,
तिमीले हाम्रो जीवन सम्हाल, तिमीले हाम्रो जीवन सम्हाल।
संसारमा सिधै उद्धार पायो,
हामीमा छैन चिन्ता भोलिको, स्वर्गायताको बाटो प्रभु तिमीलाई पाएका छौ,
प्रभु तिमीलाई पाएका छौ, प्रभु तिमी नै मेरो सहारा बनी आओ। भरिको त्यो आघात चोर सबै तिमी आफैले लियो कलवारीको त्यो आघात चोट सबै तिमी आफैले लियो
मानिसको दुर्व्यवहार तिमीले सबै सयो
हातमा काटी कोखामा भाला सही तिमीले हामीलाई पापबाट पनि मुक्ति दियो पापबाट पनि मुक्ति दियो प्रभु तिमी मेरो सहारा
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ प्रिय श्रोता यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो मित्र आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन् अनुरोधमा पठाउन सक्छौ तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twrnepal@yahoo.com साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679 एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twr@yahoo.com एसएमएस को लागि मोबाइल नम्बर 9847035679 9847035679 यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ हवस् त मित्र आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ तबसम्मलाई नमस्कार